साहब, ये ट्यूनिस में जो एक ऐसा अनएक्सपेक्टेड सा इवेंट हुआ है कि पब्लिक रोड्स पे आ गई है और गवर्नमेंट जो एक डिक्टेटर थी उसको उन्होंने भगा दिया है, इसके पस मंजर में क्या ऐसे मरकात हैं जो इतनी बड़ी एक चेंज को जो वो सामने आई है?
बिस्मिल्लाह रहमान रहीम। قال الصادق عليه الصلاة والسلام العارف بالزمان لا تحجم عليه اللوابس۔ اس حدیث سے یہ پتہ چلتا ہے کہ اپنے زمانے کی شناخت اور معرفت بہت ضروری ہے۔ اگر کوئی انسان اشتباہات اور غلطیوں سے بچنا چاہتا ہے، درست فیصلے کرنا چاہتا ہے، حقائق کو سمجھنا چاہتا ہے اور ان کو درست ادراک حاصل کرنا چاہتا ہے، تو پھر اپنے زمانے کو پہچانے۔ بعض اوقات انسان کو بعض چیزیں اچانک نظر آتی ہیں، چونکہ اس کی ایک وجہ تو یہ ہے کہ عالمی میڈیا اور جو جن قوتوں کا دنیا کے اوپر تسلط ہے وہ حقائق کو چھپانے کی کوشش کرتے ہیں اور اپنی مرضی کی تصویر دنیا والوں کے سامنے لے جانے کی کوشش کرتے ہیں۔ جمہوری اسلامی میں جو انقلاب آیا تھا امام خمینی کے اسلامی موومنٹ کے نتیجے میں، وہ بھی بہت سے لوگوں کے لیے ایک اچانک تھا، لیکن ایسا نہیں تھا کہ بڑی طولانی جدوجہد اور موومنٹ جس کے نتیجے میں وہ انقلاب آیا تھا۔ ٹیونس کے اندر بھی ایسے ہی ہوا ہے کہ یہ ایک دو دن کی بات نہیں ہے۔ اصل میں ہوتا یہ ہے کہ انسان کو نہیں پہچانا جاتا، انسان کو نہیں سمجھا جاتا۔ عام طور پر جو دین سے دور لوگ ہوتے ہیں وہ یہ سمجھتے ہیں کہ انسان یعنی شکم یعنی پیٹ، اگر آپ نے انسان کو اس کی غذا دے دی، کھانے پینے کی چیزیں دے دی، عیاشی کے اسباب مہیا کر دیے اور اس کو سہولتیں دے دی، تو وہ انسان جو ہے بس اس کو سب کچھ مل گیا ہے۔ حالانکہ انسان کی ناقص شناخت کے نتیجے میں یہ ساری چیزیں آتی ہیں۔ انسان کو اگر درست طور پر پہچانا جائے تو بہت سی ایسی چیزیں ہیں جن کی خاطر یہ انسان اپنا مال، اپنی جان، اپنا سب کچھ فدا کر دیتا ہے، لیکن ان چیزوں کو پر آنچ نہیں آنے دیتا۔ انسان کو اپنی عزت، عزت نفس، اپنی کرامت، اپنی آزادی اور اپنے حقوق بڑے عزیز ہیں۔ اگر آپ اس سے یہ چھین لیں، ان سے بیگانہ کرنا شروع کر دیں اس کو، اور اس کے بدلے میں آپ اس کو روٹی کپڑا اور مکان دے دیں، اس کی ریلیجیس ویلیوز کو پامال کریں، اس سے اس کا جو جمہوری حق ہے وہ اسے چھین لیں اور اس کو اپنے وطن سے بیگانہ کرنا شروع کر دیں، اپنی مادر وطن سے بیگانہ کرنا شروع کر دیں، دوسروں کی تہذیب، دوسروں کا کلچر، ان کی کیا اسے کہتے ہیں کہ رسوم اور رواج کو اپنے ملک میں منتقل کرنا شروع کر دیں، یہ بے چین ہو جائے گا، یہ مضطرب ہو جائے گا، اسے کھانا پینا سکون نہیں دے گا، اسے اچھے مناسب گھر سکون نہیں دیں گے۔ وہاں ایک چنگاری کی شکل میں ایک اضطراب موجود ہوتا ہے جو کسی وقت بھی شعلہ ور ہو سکتا ہے۔ ٹیونس میں بھی ایسے ہی ہوا۔ ٹیونس میں زین العابدین بن علی جو وہاں کا ڈکٹیٹر تھا، کہتے ہیں جی کہ ٹیونس اس سارے خطے میں ترقی یافتہ تھا، پیش رفتہ تھا، لٹریسی ریٹ 80% سے ابو تھا، عام طور پر نسبت لوگوں میں خوشحالی تھی، 5% اس کا جو کیا اسے کہتے ہیں کہ ریٹ تھا ترقی اور پیش رفت کا، اس کا ریٹ سب کا 5%
جی پی جو تھا۔
تو ان تمام چیزوں کے باوجود ان سے جو چیز چھینی گئی تھی، وہ مسجد میں جب نماز پڑھنے جاتے تھے خوف کی حالت میں جاتے تھے، ان سے ان کی آزادی چھین لی گئی تھی، چاہے وہ مذہبی آزادی ہو، چاہے وہ دینی آزادی، چاہے وہ سیاسی آزادی ہو، جو ایک انسان کے طور پر ان کا فطری حق تھا وہ ان سے چھینا گیا تھا۔ اسی طرح سے وہاں پر استبداد تھا، اسی طرح سے وہاں پر ظلم تھا، نا انصافی تھی، مختلف قسم کی ناموالیاں تھیں، مختلف قسم کے مسائل تھے، ان کی مذہبی قدروں کی پامالی ہوتی تھی، ویلیوز کی پامالی ہوتی، اس کو یورپ بنا رہے تھے، بالکل یورپ کی طرح وہ کر رہے تھے۔ تو یہ انقلاب جو آیا وہ نان اور روٹی کی خاطر نہیں آیا ہے کہ آج کل یہ لوگ کہا جا رہے تھے کہ وہاں یہ انقلاب نان کا نام دیا جا رہا ہے، روٹی کا انقلاب، روٹی کا انقلاب نہیں ہے۔ وہ ان کے نعرے سنے، کیا نعرے ہیں وہ جو نعرے لگا رہے ہیں؟ مرد آباد امریکہ، مرد آباد اسرائیل، اور اسلام میرا دین ہے، یہ نعرے لگا رہے ہیں جن کو عالمی میڈیا چھپا رہا ہے۔ ابھی بین الاقوامی قوتوں نے کوشش کی ہے کہ اپنے پپٹس کو اور اپنے ٹاؤٹس کو وہاں پر کھڑا کر دیا جائے اور ان کے ہاتھ میں حکومت دے دی جائے اور دوبارہ سے اپنی اسی سمت میں ان کو ہاں آنکا جائے, لیکن یہ آسان نہیں ہوگا. لوگ بیدار ہو چکے ہیں, لوگوں نے استبداد کے زندان کی زنجیروں کو توڑ ڈالا ہے, اس قید خانے کے دروازوں کو توڑ ڈالا ہے, آزاد ہو گئے ہیں. آج دیکھیں وہاں پر نمازیں, مسجد نمازی سے بھری ہوئی ہیں, آزادی ہے. اور کل کی خبر یہ تھی کہ وہاں کے جو اسٹوڈنٹس جوان ہیں وہ تو حزب اللہ بنانے کا پروگرام بنا رہے ہیں, ہم حزب اللہ بنائیں گے اور حزب اللہ کو ماڈل رول کے طور پر لیں گے اور ہم اس اپنی مملکت کو اسی ریزسٹنس اور مقاومت کے اصولوں پر چلتے ہوئے عالمی استقبال سے محفوظ کریں گے. لہذا یہ ایک سال کا استبداد تھا جس نے ان سے انسانی حقوق, سیاسی حقوق, اجتماعی حقوق چھینے ہوئے تھے. ان کی مذہبی قدروں کی پامالی ہو رہی تھی اور یہ سمجھ گئے تھے کہ ہم یہاں بڑی اقتصادی ترقی کے ذریعے ان لوگوں کو ہم نے اپنا کیا اسے کہتے ہیں کہ راضی کیا ہوا ہے اور لوگ ہمارے ساتھ چلتے رہیں گے. ایسا نہیں ہے, انہیں انسان کی درست شناخت نہیں تھی. اس انسان کے اندر ایک قیمتی گور خدا نے رکھا ہے, وہ روح ہے, اسے کرامت چاہیے, اسے عزت چاہیے, اسے وقار چاہیے, اسے اطمینان اور سکون چاہیے. وہ روٹی اور کپڑے سے نہیں ملتا ہے اس کو, اسے خدا چاہیے, اسے دین چاہیے, اسے مسجد چاہیے, اسے عبادت چاہیے, اسے آزادی چاہیے. آزادی اظہار, آزادی بیان, آزادی عقیدہ, اپنے انتخاب کی آزادی. وہ کہتے ہیں کہ ہم اپنا پریزیڈنٹ خود انتخاب کریں گے, جو اللہ نے فطری طور پر ہمیں حق دیا ہے سیاسی طور پر کہ ہم اپنے زمامدار کا انتخاب کریں. دوستو وہاں پر جو تبدیلی آئی ہے وہ اچانک نہیں ہے, وہ گزشتہ کئی سال کے استبداد کے نتیجے میں ہے. اور وہاں کا استبداد اس طرح کا تھا کہ جس نے اکنامک کے لیے لوگ کافی مطمئن رکھا ہوا تھا, کافی ترقی ہو رہی تھی اس علاقے کے حوالے سے, لیکن ان سے ان کی اصل جو چیز تھی جو اس کو چھینا ہوا تھا اس کے حوالے سے پیاسا رکھا ہوا تھا, آج وہ لوگ سڑکوں پر آ رہے ہیں. آج ان کی مسجدیں آزاد ہیں, ان کے اسکول آزاد ہیں, ان کی یونیورسٹیاں آزاد ہیں, سڑکوں پر ان کی حکومت ہے. اور امید ہے انشاءاللہ یہ دوسرے ممالک کی طرف بھی صلاحیت کرے گا اور وہاں پر بھی عالمی استقبال کے بنائے ہوئے جو جینٹس اور پپڑس ہیں وہ بھی سرنگو ہو گئے اور وہاں بھی ملتیں آزاد ہو کر اپنے مقدر کے خود فیصلے کریں گے.
اگر ابھی یہ جو کر رہے ہیں کیونکہ ان کے پاس جو پبلک سامنے آئی ہے ان کے پاس کوئی واضح لیڈرشپ اور قیادت نظر نہیں آتی, تو نارملی اس طرح کے انقلابات یا اس طرح کے بحرانوں میں یا عوامی احتجاجات میں ایک لیڈرشپ ہوتی ہے جو سب کو ایک خاص سمت کی طرف اور خاص مقصد کی طرف لے کے بڑھتی ہے. ابھی تک جو ہے ان میں کوئی سوائے اپوزیشن جو تھی کوئی خاص عوامی جو نا کوئی ایسی لیڈرشپ سامنے نظر نہیں آ رہی ہے کہ جس کے ارد گرد یہ اکٹھے ہوں. البتہ ان کے نعرے اور ان کے جو مثلا پولیٹیکل جو نظریات ہیں وہ واقعا جو ہے دیگر انقلابات سے بہت حد تک ملتے جلتے ہیں اور مشترکہ چیزیں نظر آتی ہیں, لیکن ان کے پاس جو ایک چیز فاتح نظر آئی وہ ان کی وہ ہے لیڈرشپ کا فقدان ہے.
میرے خیال میں یہ بھی حالات کا درست نہ جاننا ہے. وہاں پر ایک مضبوط اپوزیشن موجود تھی جس کو کچلا گیا تھا, دبایا گیا تھا, وہاں کی اسلامک لیڈرشپ کو دبایا گیا تھا, وہ جلا وطن تھی. راشد الغنوشی جیسے لوگ جو اسلامی تحریک النہضہ کی لیڈرشپ تھی وہ جلا وطن تھی, وہ فرانس میں تھی. وہاں پر باقاعدہ اپوزیشن موجود ہے اور یہ جو نعرے ہیں مردہ باد امریکہ ایسے نعرے نہیں ہیں, مردہ باد اسرائیل ایسے نعرے نہیں ہیں. آپ جانتے ہیں کہ اسرائیل کے ساتھ بڑے کلوز ریلیشن تھے زین العابدین بن علی کے, اور اسرائیلی حکومت تو اپنا اس کو مرکز اور بہت بڑا حامی سمجھتی تھی اس ٹیونس کی حکومت کو اور وہاں کے سسٹم کو. تو وہاں پر یہ جو نعرے لگ رہے ہیں مرد آباد امریکہ, مرد آباد اسرائیل, اسلام میرا دین ہے, یہ ایسے نہیں ہے. باقاعدہ ایک ہدایت موجود ہے, ایک گائیڈنس موجود ہے, ایک رہنمائی موجود ہے جس کے جب یہ شعار لگ رہے ہیں. وہاں کی اسلامک لیڈرشپ موجود ہے, وہاں اپوزیشن موجود ہے جو آہستہ آہستہ لوگوں کے سامنے آتی چلی جائے گی اور حالات نکھرتے چلے جائیں گے. ابھی دشمن کوشش یہی کرے گا کہ شروع شروع میں جیسے وہاں کے نیشنلسٹوں کو اور طرح کے لوگوں کو اوپر لایا جائے, بٹھایا جائے, لیکن اس کے نتیجے میں ہوا کیا دیکھیں, وہاں کی مسجدیں آباد ہیں, مسجدوں میں نمازیوں کے لیے اتنی نمازی ہیں کہ مسجد جگہ نہیں ہوتی مسجدوں میں نماز پڑھنے والوں کی. اور اس سے پہلے کیا تھا کہ جب لوگ مسجدوں میں نماز پڑھنے آتے تھے تو خوف زدہ ہو کر ایک دوسرے سے بات نہیں کرتے تھے, یا تو مسجد میں آتے ہی نہیں تھے, اگر آتے تھے تو ڈرتے تھے دوسرے سے بات کرتے ہوئے. तो वहां पर अल्हम्दुलिल्लाह जो आजादी की मूवमेंट उठी है और जो नारे लग रहे हैं ना, ये नारे बतलाते हैं कि इनकी गाइडेंस मौजूद है, इनकी रबरी मौजूद है, जो लोगों के सामने आती चली जाएगी इंशाल्लाह आहिस्ता आहिस्ता, और लोग उससे आशनार वाकिफ भी होते चले जाएंगे। अलबत्त वहां के सारे लोग चाहे वो नेशनलिस्ट हों, चाहे वो इस्लामी मूवमेंट के लोग हों, सब ये कहते हैं कि लोगों को इख्तियार होना चाहिए अपनी लीडरशिप के इंतखाब का, अपने सिस्टम के इंतखाब का। ये हमारा फितरी कानूनी और आईनी हक है, ये वो हक है जो हज़रत यूनुस के दस्तूर में मौजूद है, जिसको उस आमिर ने जो है वो अमली और प्रैक्टिकल होने नहीं दिया था। इसमें कोई आम रुकता है, वो ये है कि इस आमिर का वहां से फरार करके सऊदी अरब जाना, ये बहुत अहम चीज है कि इस डिक्टेटर को किसने बना दी, सऊदी अरब ने। और ये मेरे ख्याल में ट्यूनस के गयूर और बहादुर और शुजा मुसलमानों के एहसास और जज्बात की तोहीन है कि इस डिक्टेटर को पना वहां दिए और उसे वहां पर जो है बड़े इज्जत एहतराम से रखा हुआ है। इस मूवमेंट के अंदर एक अहम चीज ये थी कि बिन अली जो था, ज़ैनुलाब्दीन बिन अली जो प्रेसिडेंट था, उसका खानदान और उसकी बीवी का खानदान वहां के इक्तिसादी निजाम के ऊपर काबिज हो चुका हुआ था, एक ये भी चीज थी वहां पर, और हर चीज उनके कंट्रोल और इख्तियार में थी। ये हमारे गुमरानों के लिए भी एक लम्हा फिक्रिया है कि सियासी तौर पर भी अपने खानदानों को हाकिम करते हैं, यानी बाप भी MNA है, बेटा भी MNA है, बेटी भी MNA है, अपना खानदान पूरे का पूरा उन्होंने सियासत में भी है, और पाकिस्तान के इक्तिसादी सिस्टम के अंदर भी पूरे का पूरा खानदान है, यानी पाकिस्तान में सब जो हुकूमत करने वाले लोग हैं ये हकीकत में इक्तिसादी क्वार्टर्स है, इकोनॉमिकली इनके क्वार्टर बनाए हुए, इकोनॉमिकल माफिया है जो सियासतदानों की शक्ल में पर हुकूमत करता है। नवाज शरीफ एक इक्तिसादी माफिया का हेड है, चौधरी शुजा हुसैन एक इकोनॉमिकल माफिया का हेड है, इसी तरह से जरदारी एक इकोनॉमिकल माफिया का हेड है, और छोटे मोटे ये सारे के सारे आप इनका अगर पढ़े तो इक्तिसादी माफिया है इकोनॉमिकली, जिसने पूरे पाकिस्तान की इक्तिसादियात को कैप्चर किया हुआ है, और इनके खानदान उनसे वाबस्ता लोग उस पर मुसल्लत है, और इंशाल्लाह एक दिन वो आएगा कि पाकिस्तान में भी पाकिस्तानी अवाम अमरीकी तसल्लत को सर से उठा फेंकेंगे, यहां आजादी की तहरीक चलेगी और अपने मुकदरात के फैसले खुद करने के लिए लोग आगे बढ़ेंगे, और हर किस्म के गैर सियासी नफूज को जिसको नहीं होना चाहिए हमारी सियासी जिंदगी जमा जिंदगी में उसको खत्म करके रख देंगे इंशाल्लाह।
मतलब ट्यूनिस के बाद जैसे अभी अलजीरिया में भी कुछ हालात नजर आ रहे हैं, वहां पर भी अवामी एहतजाजात, भारत महंगाई के मीडिया जहां तक कर रहा है, खुद अरब मीडिया भी महंगाई और बेरोजगारी जैसे मसाइल को ज्यादा उठा रहे हैं, तो उर्दू में भी हमें कुछ इस तरह के मसाइल वहां भी नजर आ रहे हैं, क्या इसको हम एक ऐसा आगाज समझें जो अरब दुनिया के अंदर हाकिम डिक्टेटरशिप और वहां की नाइंसाफियों के खिलाफ एक मूवमेंट शुरू हो चुकी है और अरब दुनिया पूरा इसकी लपेट में आ जाएगी?
मेरे ख्याल में इसको फकत महंगाई का नाम देना और इस इन हवालों से इस मूवमेंट को महदूद कर देना कि इक्तिसादी हवालों से एक मूवमेंट शुरू है, दुरुस्त नहीं है। ये जिस लड़के ने खुदकुशी की थी मोहम्मद ने ट्यूनस में, उसकी एक रेडी थी जिस पर वो रेडी लगाता था, वो अब उसकी रेडी खरीदने के लिए उसके भाई को टेलीफोन किया यमन के एक ताजर ने कि मैं 20,000 में खरीदना चाहता हूँ बेचो, उसने कहा नहीं बेचूंगा। सऊदी अरब एक ताजर ने टेलीफोन किया मैं खरीदना चाहता हूँ, इसने उसकी बात नहीं सुनी, कहा उससे जाके काट दिया कि मैं अपने भाई की रेडी नहीं बेचूंगा, ये हमारी आजादी के सिंबल के तौर पर इंशाल्लाह एक यादगार के तौर पर महफूज रहेगी और ट्यूनस में ही रहेगी और हम किसी को रेडी देने के लिए तैयार नहीं है। पहली बात। दूसरी बात यह है कि देखें उर्दन हो, मिस्र हो, सऊदीया हो, यमन हो और इस तरह के दूसरे अरब ममालिक हैं, यहां मुद्दतों से आलमी इस्तिकबार ने ऐसे लोगों को लोगों पर मुसल्लत किया हुआ है जो अवाम के पसंदीदा लोग नहीं है, ऐसी हुकूमतें हैं जो अवाम की ख्वाहिशात और आरजुओं के मुताबिक नहीं है, इन्हें अवाम के इरादों के खिलाफ पर मुसल्लत किया गया है, लिहाजा इनके खिलाफ नफरतों की चिंगारी तो मौजूद है, उसे एक बहाना चाहिए, उसे एक माहौल और फजा चाहिए, इन्वायरमेंट चाहिए उस चिंगारी को शोलावर होने में, ताकि इन जुल्म इस्तेदाद के ऐवानों में बैठे हुए यजीदों को वह जुलसा के राह करके रख दे। तो ये मूवमेंट उर्दू में मौजूद है, उर्दू का जो किंग है वो अमरीकी एजेंट है, हुस्नी मुबारक जो सदर है वहां का वो भी अमरीकी एजेंट है। अजीब बात है, आपने मीडिया में देखा होगा कि मुफ्ती जो सऊदीया का है उसका फतवा नशर हो रहा है कि खुदकुशी करना, खुद को जलाना, खुद सोजी करना किसी भी हाल में हराम है, गुनाह है, ये नहीं होनी चाहिए। और आप जानते हैं कि बहुत से मुल्कों में 5-6 लोगों ने खुद सोजियां भी की हैं, ये डरे हुए हैं, खौफजदा हैं, शायद वो शेख में बैठे हैं सारे के सारे, वहां भी बैठे हैं, किस तरह से इस बेदारी की तहरीक को कंट्रोल किया जाए, कंट्रोल किया जाए। और मेरे ख्याल में ट्यूनस की इस्लामी तहरीक जो आवाम पर कामयाब हुई और आगे बढ़ रही है उसके असरात अलजायर में, क्योंकि अलजायर के अंदर भी उनकी भी तारीख है, आजादी की तारीख है, उन्होंने आजादी की जंग लड़ी है और फ्रांस से आजादी हासिल की, लेकिन उसके बाद आलमी इस्तेग़बार में मिलकर मुद्दतें हुई हैं, उनकी मर्जी के खिलाफ उन पर निजाम मुसल्लत किया हुआ है, वो लोग उससे आजाद होकर रहेंगे।
इधर एक सवाल जो आ रहा है इस्लामी मूवमेंट पे, क्योंकि इस बात का खतरा जो है क्या हम नहीं रख सकते, या ये खतरा क्या मौजूद नहीं है कि बेशक ये इस्लामी मूवमेंट तो होंगी लेकिन ये फिक्री एतबार से अलकायदा या तालिबान या जो शिदत पसंद जो बाहर से जो है लाए गए जो फिक्रे हैं इस्लाम के अंदर, जिसका नमूना हमें तालिबान की शक्ल में अफगानिस्तान या पाकिस्तान के अंदर बास कबायली इलाकों में नजर आता है, या अलकायदा की शक्ल में, या इस तरह की जो मुख्तलिफ मुतशद्दिद खास फिक्रे हैं जिसको सलफी या वहाबी या तकफीरीन जैसे जैसे इस्तेहाद इस्तेमाल करते हैं, इनका गलबा क्या वहां होगा, और ये फिर बता दो एक बड़ी मुसीबत खड़ी हो जाएगी इसके बाद।
इस हवाले से मैं करूँ कि पहली बात यह कि हम इसको जो भी वहां पर मूवमेंट है ये उसी बेदारी का तसलसल समझते हैं जो इमाम खुमैनी के इनकलाब के जरिए वजूद में ही आलम इस्लाम में, उस तरह तफक्कुर ने, उस खत ने पहले ईरान मुसलमानों को आजाद किया और ये सिलसिला आगे बढ़ रहा है, ये रुकने वाला नहीं है। दुश्मन ने कोशिश की कि जंग में उलझा कर इस बेदारी के सिलसिले को रोका जाए, शिया सुन्नी मसाइल खड़े किए जाएं और गैर फितरी और अननेचुरल तौर के ऊपर मुसलमानों के अंदर तालिबान या अलकायदा जैसे लोगों को वजूद में लाया जाए। लेकिन आप जानते हैं कि मुसलमानों की अक्सरियत कातिल की हामी नहीं है और उनके मुतदीन इनके साथ नहीं है। पाकिस्तान में 18 करोड़ इंसान बसते हैं, कितने लोग अलकायदा के साथ हैं या तालिबान के साथ, कितने परसेंट लोग हैं? अवाम की अक्सरियत को कबूल नहीं करते हैं और वहां पर भी ऐसे ही होने वाला है। ये हकीकत में आप यकीन डाल लें कि तसलसल इमाम खुमैनी की मूवमेंट का, आप देखें नारे देखें, जो नारे इमाम खुमैनी के मूवमेंट में थे वही इस मूवमेंट के हैं, मुर्दाबाद अमरीका, मुर्दाबाद इसराइल, इस्लाम जिंदाबाद। तो ये नारों से पता चलता है, शियार से पता चलता है कि ये उसी सिलसिले का तसलसल है, अब ये रुकने वाला नहीं है। ये अमेरिका के बरखिलाफ, अमेरिका ने जब हमला किया था इसराइल ने लुबनान के ऊपर कहा था, जब वहां पर बमबारी हो रही थी तो कंडोलिज़ा राइस जिस वक्त अमेरिका की वज़ीर ख़ारिजा थी, उसने कहा था कि ये दर्द महसूस करना पड़ेगा, ये वही दर्द है जो बच्चा पैदा करते वक्त मां महसूस करती है, ये ग्रेटर मिडल ईस्ट जो वजूद में आ रहा है उसके नतीजे में ये दर्द महसूस करना पड़ेगा, ये उनकी आरज़ू। और शहीद असीर असद रसूलुल्लाह ने कहा था कि वो जो ग्रेटर मिडल ईस्ट का बच्चा था वो नुतफे में ही मर गया और मुर्दा वजूद में आया है, दुनिया में आया है, लेकिन अब एक नया ग्रेटर मिडल ईस्ट वजूद में आ रहा है जो जमहूरी इस्लामी से शुरू हुआ और ट्यूनिस में जा पहुंचा, लुबनान में पहुंचा हुआ पहले से, अब एक नया तवल्लुद है इस मशरिक वुस्ता का और जहान इस्लाम का, जिसमें इंशाल्लाह एक वक्त आएगा कि अमेरिका और इसराइल और आलमी इस्तेकबार का नफूस खत्म हो जाएगा और एक ऐसा मशरिक वुस्ता ग्रेटर मिडल ईस्ट वजूद में आएगा जहां पर मुसलमानों की, इस्लाम की, दीन की हुकूमत होगी और आलमी इस्तेकबार और इस असर के यजीदियों के हाथ काट दिए जाएंगे और एक अल्लाह की मर्जी से और अल्लाह की मशीयत से, अल्लाह के इरादे से और मजलूमों की फरियाद और दुआओं के नतीजे में एक ऐसा ग्रेटर मिडल इस वजूद में आ रहा है जिस पर खुदा भी राजी होगा, मुसलमान भी राजी होंगे और उन शहदा की रूहें भी राजी होंगी जिन्होंने इस रास्ते में अपना खून दिया।